नमस्कार, कार्यक्रम बलिउड नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी स्थानीय तहको तेस्रो चरणको चुनावमा मतदाता शिक्षाको अवस्थाबारे छलफल गर्दैछौ। दुई नम्बर प्रदेशमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै राजनैतिक दलले 8 जिल्लामा शक्ति केन्द्रित गरेका छन्। निर्वाचन आयोगले पनि चुनावको सबै तयारी तीव्र गतिमा अगाडि बढ़ाइरहेको छ। प्राविधिक तथा प्रशासनिक तयारीसँगै आयोगले मतदाता शिक्षा कार्यक्रम भन्ने सञ्चालन भइरहेको जनाएको छ। तर मतदाता शिक्षा कार्यक्रम भने प्रभावकारी नभएको गुनासो आइरहेको छ। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेर भोट खसाल्ने तरिका सिकाउन अभियान नै चलाए पनि आफूहरूले सिक्न नपाएको मतदाताको गुनासो छ। आयोगले एउटा मतदान केन्द्रका लागि एकजना मतदाता शिक्षा कार्यकर्ता आवश्यक सामग्री सहित गाउँटोलमा खटाएको दावी गरेको छ। साक्षरताको औसत दर अरू प्रदेशको तुलनामा दुई नम्बर प्रदेशमा कम छ, जसले गर्दा दुई नम्बर प्रदेशमा मतदाता शिक्षाका लागि सबैले विशेष ध्यान दिनु आवश्यक छ। यसअघि सम्पन्न भएका दुई चरणको स्थानीय तहको चुनावमा पनि मतबदरको अवस्था सामान्य भन्दा धेरै थियो। आजको कार्यक्रममा हामी असोज 2 गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि मतदाता शिक्षा कार्यक्रम कतिको प्रभावकारी भइरहेको छ, मतदाता के भन्छन्, आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन के गरिरहेको छ लगायतका विषयमा छलफल गर्दैछौ। कार्यक्रम शुरू गरौं सर्लाहीका केही मतदातासँग सहकर्मी रामबाबु खड्काले गर्नुभएको यो कुराकानीबाट।
यो जस्तो मतदाता शिक्षा सिकाउनको लागि भोट यसरी हाल्नुपर्छ, यसरी भोट राम्रो हुन्छ, यसरी भोट हाल्दा बिग्रिन्छ, राम्रोसित तपाईँहरूले मतदान गर्नलाई यसो गर्नुपर्छ भन्ने सिकाउनलाई कुनै मान्छेहरू आएर तपाईँ घर परिवारमा सिकाएको छन्
छैन?
तपाईँहरूले कुन आधारमा कसरी भोट हाल्नुहुन्छ? अब
जानेले जाने बुझे हाल्छन्, नजाने चुप लाग्छन्, जान पा त्यही ठाउँ चाहिँ हेर्छन्।
उनीहरूलाई अब त्यसरी चाहिँ मतदाता शिक्षाबाट चाहिँ शिक्षित भएन भने त अब भोलि धेरै मतबदर होला। तपाईँहरूलाई चाहिँ तपाईँहरूको घरको परिवार, तपाईँका चाहिँ घरका छोरा बुहारीहरूलाई सिकाउन अहिलेसम्म आएका छैन?
छैन छैन।
के गर्दाखेरि त्यस्ता भोटहरू कम गर्न सकिन्थ्यो होला मतदाता सङ्ख्या?
निर्वाचन आयोगबाट खटेर आउने, राम्रोसँग परीक्षण दिने, सिकाउने गर्दा नै हुने हो नि, सचेत बनाएर। त्यो राज्य पक्षबाट गर्नुपर्ने काम छैन, नेतालाई त्यो मतलबै छैन।
नेताले भने होला नि त सातै ठाउँमा हाल्नु भनेर भन्दैन नि?
उसले त आफै चाहियो भनिहाल्छ, नेतालाई पो सातवटा चाहिएको छ। जनतालाई त आफ्नो प्रतिनिधि छुटे छुटे किसिमको लाग्ला मन लाग्ला नि, त्यसकाले केही प्रावधान छैन।
छुटे छुटे ठाउँमा पनि 7 जना व्यक्तिलाई छुटे छुटे पार्टीमा 7 ठाउँमा हाल्नु पर्छ भन्ने थाहा छ नि तपाईँलाई?
हामीलाई पो थाहा छ।
अरू गाउँका मान्छेहरूलाई
के अनपढलाई के थाहा, कहाँ कहाँ ठाउँ कहाँ कहाँ ठाउँ भइहाल्छ नि, गाउँमा त कति बजार हुन्छ कति बजार हुन्छ,
किन नआएका होला नि तिनीहरू, थाहा नभएर नआएका होला नि कि तपाईँहरूलाई? होइन, यो
नेताले चासो नदिएका, एक त निर्वाचन आयोगमा कमजोरी, किनकि 2 महिना 4 महिना 6 महिना अगाडि सिकाउने गराउनु त्यो होइन, नाबालिगमै कति नाम छुटेको छ दर्ता गर्न पाएन, 15 दिनसम्म बस्यो, 300 दरले लुडो बस्यो, दिनमा 100 जना गऱ्यो, 15 दिन 1500 गऱ्यो, 15,000 मतदाता थियो, के थियो भने साथै छैन नि।
अहिले अब अस्ति जुन तपाईँ कुरा अलिकति उठाइहाल्नु भयो, अस्तिको मतदाता नाबोली सङ्कलन गर्दाखेरि त्यो सबै गाउँका मान्छेहरूले त्यो भोट निस्केको नाम
चढा छैन, हाम्रै त्यही कर्मयमै लगभग तपाईँको 9 नम्बर वडामै लगभग 150 जति बाँकी छ। घर घर गएर नाबोली टिप्नु पऱ्यो, घर घर गएर बनाइदिनु पऱ्यो भने न हुन्छ?
भोट हाल्दाखेरि भोट बिगार्छ कि बिगार्दैन, यसरी भोट नबिगार्नुहोस्, यो चिन्हमा भोट लगाउनुपर्छ भनेर घरका श्रीमती छोराछोरीहरूलाई सिकाएन?
त्यो त अब सिकाउँछन्,
जस्तो जिल्ला निर्वाचन कार्यालयबाट हामी कर्मचारी हो यो मतदाता शिक्षाको लागि आएको भनेर त्यस्ता मान्छेहरू आएनन्?
त्यो मलाई थाहा छैन, त्यो कुरा बोलेको छैन, तपाईँले कट गर्नु भएको छ, मैले हेरेको छैन, उनी कोही आयो होला घरतिर, म बिहानै कोही निक्लेको छ होइन, सोधेको छैन,
सोधेको छैन,
हाम्रो टोलमा चाहिँ घुमेँ, एउटा महिला, मलाई थाहा छैन आएको छ कि छैन, म सोधेर
तपाईँको शुभ नाम भन्दैन त?
मेरो नाम बिद्रु खड्का।
मतदाता शिक्षाको लागि घर गाउँमा महिलाहरूलाई सशक्तिकरण दिनको लागि कुनै जिल्ला निर्वाचन कार्यालयबाट मान्छेहरू अथवा कुनै विभिन्न निर्वाचनका मातहतका मान्छेहरू आएर सिकाउने काम भएको चाहिँ छैन। यस्तो हुँदाखेरि मतदाता संख्यामा जुन मतपत्र बदर गर्ने एउटा सरकार बदर हुने लाइक क्रमलाई घटाउने यो सरकारको नीति छ, तपाईँहरूले त यो धेरै कम बदर बदर मत हुन्छ भन्ने कस्तो छ त्यहाँको मान्छेहरूको प्रतिक्रिया कस्तो छ अलिकति जानकारी दिनु मलाई।
अब बदर त अब यसरी शिक्षा नदिएपछि त बजार त हुने सम्भावना बढी छैन। अरू त अब त्यही पनि के भन्छ पार्टीको कार्यकर्ताहरूले अलिअलि सिकाएर छ
आफ्नो तालले निर्वाचन कार्यालयले चाहिँ यो सात ठाउँमा मत हाल्नुपर्छ, सात ठाउँमा मल हाल्दा यो यो प्रयोग गर्नुपर्छ, यसरी हाल्नुपर्छ भन्ने कुनै
छैन छैन त्यस्तो शिक्षा दिएछ के सिकाउला। अब त्यही हो सिकाउँदा त खै पैसा पसे छैन पस्नुपर्ने पसेको छैन
गाउँघरमा
छैन छैन
वरिपरिका अरू वडाहरूमा आएको तपाईँलाई थाहा छ त
तपाईँको नाम जङ्गली महतो बरतमा पहिले साबिक एक अहिले हालको पाँच नम्बर छ।
मतदाता शिक्षा कुराकानी गरौँ न, सिकाउने कुराहरू यो चाहिँ तपाईँहरू घर गाउँमा ती स्वयंसेविकाहरू आएर अथवा कर्मचारी आएर सिकाएको छ छैन?
पहिले त सिकाएको थियो घर घरमा पुग्नु भएको थियो, यो बिचमा दुई महिनाको अस्थगित हुँदाखेरि अहिले पुग्नु भएको छैन। अब भोलि पर्सिदेखि पुग्ला कि आशा गरेको छौँ तर अहिलेसम्म भेटघाट छैन।
कतिको यहाँका मानिसहरू भोट हाल्न जान्ने छन् अथवा कतिको सबल छन् त कतिको सक छन् जस्तो लाग्छ तपाईँ?
अहिलेको यहाँ भोट हाल्ने तपाईँको 50% मात्रै हो, 50% सबल छैन। यसपालिको स्थानीय चुनावमा तपाईँको ब्यालेटहरू पन्नाको दुई पन्नाको छ, त्यो पन्ना ब्यालेट मोड्नुलाई पनि त्यसलाई त्यो पत्याउनुलाई पनि धेरै गाह्रो भइरहेको छ। त्यो कसरी धेरै मत तपाईँको पत्याउनु जानेन भने अरूलाई पनि नोक्सान पुगाउँछ। एक एउटा छाप हो लागि अर्को छापले पनि नोक्सान पारिदिन्छ। त्यस कारणले यो बुद्धि पुगाएर समयमै पुरा चेतना दिएर त यसलाई सच्याउनु पर्छ, देखाउनु पर्छ। अझ मत बदर हुँदैन, त्यही पनि अब केही त भाग बदर हुन्छ, त्यसपछि सिकायो भने अलिक जनचेतना राम्रो हुन्छ।
के छ गाउँघरतिर कतिको गएका छन् स्वयंसेविकाहरू यो चुनावी प्रचार प्रसार लिएर अथवा यो मतदाता शिक्षा कार्यक्रमहरू लिएर उहाँहरूले घर दलमा गएर चाहिँ ल यसरी भोट हाल्नुपर्छ, यो योमा भोट हाल्नुपर्छ, यसरी नहाल्नुहोस्, यसरी हाल्दा बिग्रिन्छ भनेर चाहिँ महिलाहरूलाई सिकाउनलाई कतिको गएको देख्नु भएको?
अहिले देखेको छैन, अहिले कम छ, अब भोलिदेखि जान्छ होला त्यो भन्नु सक्दैन। त्यसले अहिले म देखा परेको छैन। म त मेरो हिसाबले चाहिँ मत बदर नहुनुपर्ने, त्यो राष्ट्रको नेपाली हाम्रो नेपालको एउटा भोट दिने एउटा दायित्व हो, यसलाई विदेशबाट आएर पनि भोट खसाल्नुपर्छ। जो नेपालको नागरिक छ, यहाँको बसोबास छ, त्यो एउटा जुन पक्षलाई दिए पनि भोट दिने अति आवश्यक जरुरी छ।
तर बदर हुन्छ अब जान्दैन उनीहरू
दिनलाई चेतना दिनुपर्छ।
कसले सिकाउने?
सिकाउनु त अब नगरपालिकाबाट हो, अर्को शिक्षक माध्यमबाट हो, चाहे गाउँको क्यान्डिडेटबाट पनि सिकाउनुपर्छ। जुन क्यान्डिडेट लडेको छ नि त्यो क्यान्डिडेटबाट तपाईँको त्यो आफ्नो मान्छे खटाएर यसरी मोड्नु, यहाँ 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 भोट मार्नु, यसरी पत्याउनु भनेर सिकाउनुपर्छ, टोली खटाउनुपर्छ। अनि मत बदर हुँदैन, त्यसरी सिकाएन भने त्यो बदर हुन्छ।
क्यान्डिडेटले सिकाएको मत भनेको उसको आफ्नै पक्षमा मात्रै पार्न सिकाउँछ, राम्रो व्यक्ति राम्रो व्यक्ति छान्नको लागि त उसले भन्दैन
भन्दैन भन्नु, ऊ आफ्नै पक्षमा तान्छ। उसैलाई निष्पक्ष स्वतन्त्र व्यक्ति चाहिन्छ, कसैसित सम्बन्ध नराखेर एउटा निष्पक्ष स्वतन्त्रको रूपमा पवित्र भएर जानुपर्छ। जस्तो हामी छु, अरूलाई कसैलाई सिकाइदिन्छु, यहाँ ब्यालेट राखेको छु, कसैले जुन सुकै छाप आए पनि यसरी पत्याउनुपर्छ भनेर हेर्नु, यसरी जसलाई गाछीमा लाग्छन् यसरी यसलाई फर्काइदिने, यसरी फर्काइदिने, छाप 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 लगाइदिने, यसरी मोड्दिने, यो नोक्सान भएन। अब यहाँ पनि लगाए पनि नोक्सान भएन, यहाँ पनि लगाए पनि नोक्सान भएन, यो सबैको काम लाग्यो। यसरी बिचमा पार्यो भने गजाङ बुजुङ हुन्छ, यसरी गऱ्यो भने तपाईँको यो यहाँ हान्ने बित्तिकै अर्कोमा, यसरी मोड्न बित्तिकै तपाईँको अर्कोमा छाप आइहाल्छ।
भनेपछि यो धेरै दिन बदर हुनसक्छ भन्ने सम्भावना हो?
पुरै तपाईँको लगभग 30-32% तपाईँको नोक्सान हुन्छ यसमा बदरमा हुन्छ, राम्रो हुँदैन। यसलाई बढी चेतनामूलक गर्नुपर्छ, क्यान्डिडेटले पनि सुकाउनुपर्छ, निष्पक्ष भएर सिकाउनुपर्छ। यसलाई हुनसक्छ अहिलेको स्वयंसेविकाहरू पनि कोही पक्ष लिएर जान्छ, होइन, लुकाएर पनि कुरा सिकाइदिन्छ, तर त्यसरी गर्नु भएन। कसैको पक्ष हुन भन्नु हो, आफ्नो हिसाबले जो दायित्व हो भत्ता खाएको छ त्यो हिसाबले जानुपर्छ।
मेरो नाम रामचन्द्र महतो, भारत पार्न नेपालका नौ मूर्तिया।
अब यो मतदाता स्वयं सेवकहरू घर घरमा सिकाउनको लागि तपाईँको गाउँमा कति पुग्यो?
अहिलेसम्म हेर्दाखेरि धेरै कम, मेरो नजरमा त एकजना पनि पुग्नु भएको छैन। त्यसले गर्दा अहिलेको यो एक त तराईमा शिक्षाको धेरै कम छ, अशिक्षितले गर्दा भोट बदर हुने धेरै सम्भावना छ, र यो निर्वाचन आयोगले यो गर्नुपर्ने हो, धेरै भन्दा पहाडभन्दा बढी तराईमा नै गर्नुपर्ने हो यो शिक्षाको काम, तर यो भएको छैन। मेरो नजरमा त अहिलेसम्म एकजना पनि पुग्नु भएको छैन। यसरी गर्दाखेरि पहाडकोमा जुन अहिले विराटनगरमा कति 11,000 जति मत बदर सुनेको, त्यो तुलनामा त लाग्छ यता हाम्रो त झन् बढी हुने सम्भावना छ। यसमा पनि निर्वाचन आयोगले ध्यान दिनु भएन यति हुँदा हुँदा पनि, र अहिले पनि 3-4 दिन बाँकी छ, अहिले पनि गरे हुन्छ कि?
यो भोट लगाएवाला सिकाएवाला आदमी गाउँ घरमै रहला कि आएर कि नरहला?
अभी न है, अभी न है, है अब कहिया चाहिँ अभी उ त हम न कह सकबे।
अब घरवाला घरवाली के सिका के बाकी नसिका कि
मत लगा कि
चाहिए?
हो त सि जोले नसिखा त तोले अनजान आदमी त उ सब कैंडिडेट तो अभी कहे हमारा भोट दियो हमारा दियो केकरा देते न देते सब तो हिते अबै छै, कोन दुश्मन है? अब जहाँ जे आत्मा जेकर होते वहाँ तो देवे करते। समस्या
सरकार के आदमी रहला ना गाँव घर के महिला स्वयं सेविका रहला अथि दूसरा आदमी रहला उ सिका के पार्टी के बात में सरकार के आदमी सिका के आगे ना आगे आई छी ना आई छी
अभी ना आयल छी
अनि घर घर घरवाली के केना सिका दिले त
अभी अयबे ना कहले तो केना सिखतै? अब अतै अब जे आदमी तोन न सिखतै उ केना सिखतै कि न सिखतै से तो उ अगला समझे। अब हम से की बताओ?
तपाईहरु भोट हाल्नलाई जान्नु हुन्छ जान्नु हुन्न? तपाईहरुले अहिले अहिले यो भोट हाल्ने तरिका यो भन्दा अगाडि भोट हाल्ने तरिका फरक के जस्तो पाउनु भयो तपाईहरुले हेर्दा खेरि? अहिले मैले पनि भने नि एउटा दुईटा कुरा कति फरक रहेछ।
हजुर अभी त हाम्रा सके थाहे न है कहाँ उपाध्यक्ष के देवे पर्छ, कहाँ जैसे वार्ड अध्यक्ष के देवे पर्छ, कहाँ सदस्य के देवे पर्छ। उ त अब जे पार्टी अबै छी कहै छी यही लाइन में पूरे में दियु, यही लाइन में पूरे में दियु, सब पार्टी तो अपने अपने हिसाब लगबै छै। अब जे सिखाए वाला लोग हते उ कोन हिसाब से बचतै? उ तो सब लोग के हिसाब अभी ना बतावे सकबै हम सब केहन केहन हिसाब किताब है।
सब आदमी आगे सब एको पार्टी में लगा दियु, हाँ हमारा पार्टी में सब सातो था हमारा दी उल आगे दूसरा मिला जुला के एना के व्यक्ति चाहे कि व्यक्ति व्यक्ति के भोट दिन आगे न सकते
न वन बात अभी न है
उसलाई अब सिकाउनलाई तपाईँहरू के गर्ने कागर सिक्नुहुन्छ?
ऊ त सिकाएवाला होतै तब यो ओहन दिमाग केकरो
सिधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्ज सँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी असोज 2 गते 2 नम्बर प्रदेशमा हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि मतदाता शिक्षाको अवस्थाबारे छलफल गरिरहेका छौं। कार्यक्रममा निर्वाचन आयोगमा मतदाता शिक्षा कार्यक्रमको संयोजन गरिरहनुभएका सहप्रवक्ता सूर्य रियालसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रष्ट विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेघाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी तेस्रो चरणको स्थानीय तहको चुनावका लागि मतदाता शिक्षाको अवस्थाबारे छलफल गरिरहेका छौं। कार्यक्रममा अब हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अरियाल।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
हस्, धन्यवाद।
2 नम्बर प्रदेशमा चाहिँ स्थानीय तहको चुनावको निकै संघारमा उत्कर्षमा हामी पुगेका छौँ। यसअघिका 2 चरणको चुनावमा चाहिँ मतदाता शिक्षा त्यति धेरै प्रभावकारी भएन कि भन्ने खालको जनगुनासो राजनीतिक दलबाट निर्वाचन आयोगले पनि त्यो कुरो अनुभूति गरिरहेको थियो। यो 2 नम्बर प्रदेशको चुनावको लागि आयोगले मतदाता शिक्षालाई कसरी अगाडि बढाइरहेको छ?
प्रश्नको लागि धन्यवाद। यहाँले भनेको कुरामा केही सत्यता छ र केही कुरा चाहिँ आयोगले पनि प्रष्ट पारिसकेका छ कि केही कुरामा सत्यता छैन। जस्तै हामीले पहिलो चरणको निर्वाचन गर्दाखेरिमा समय असाध्य थोरै थियो, किनकि हामीलाई सधैँ 120 दिनको निर्वाचन अवधिको समय पाउँथ्यौं, अनि हामीले परिचालित गर्ने मतदाता शिक्षा स्वयंसेवक निशिकाहरू पनि प्रशस्त गाउँ गाउँ पुग्थे, साथसाथै दलहरूले पनि प्रचार प्रसारको समय प्रशस्त पाउँथे। तर अब पहिलो चरणमा त के भयो भन्दा ठूलो खालको मतपत्रको साइज र राजनीतिक दलहरूले प्रचार प्रसार गर्ने समय करिब एक हप्ता भएको कारणले गर्दा कतिपय अवस्थामा त राजनीतिक दलहरूले मत आफ्नोलाई माग्नुभयो तर आफ्नो पार्टीको चिन्ह एवं उम्मेद्वारको चिन्ह कहाँनिर छ मतपत्र कतापट्टि छ भन्ने कुरा पनि राम्रोसँग बुझाउन सक्नुभयो भने एउटा कुरा र अर्को कुरो के भन्दा अन्तिम समयमा आएर कतिपय पार्टीहरूले अन्तर पार्टी चाहिँ कोलिसन अथवा अन्तर पार्टी चाहिँ तालमेल गर्नुभयो र कसरी तालमेल भएछ मतदाताले मतदान कसरी गर्ने भन्ने कुरा पनि उहाँहरूले राम्रोसँग सम्झाउन नभ्याउँदाखेरिमा यो पक्षलाई पनि हामीले स्वीकार गर्नै पर्छ यी विविध कारणले गर्दाखेरिमा पहिलो चरणमा केही चाहिँ आएको हो तर अब दोस्रो चरणमा पनि हामीले यसलाई चाहिँ पहिलो चरणबाट तत्काल हामीले मतदाता शिक्षा समितिको बैठक बसियो बैठक बसी जहाँ चाहिँ माननीय निर्वाचन आयुक्तको संयोजकत्वमा चाहिँ अरू आयुक्तहरू सबैलाई हामी डाकेर त्यसपछि मतदाता शिक्षा समितिका चाहिँ सदस्यहरू शिक्षा सचिव संचार सचिव संघीय मामला मन्त्रालयको सचिव लगायत अब निर्वाचन आयोगका सचिव र सहसचिवज्यूहरू बसेर हामी चाहिँ एउटा सघन छलफल गर्यौं र अनि केही सुधारका कुराहरू ल्यायौं र दोस्रो चरणमा हामीले अनलाइन डिजिटल मिडियालाई प्रयोग गर्ने अनि मतदाता शिक्षा स्वयंसेवकलाई घर घरमा पुर्याएर घरमुलीको दस्तखत सहित सही मतदान गरेको सिकाएको प्रमाण ल्याउनुपर्ने त्यसपछि केही थप कार्यक्रम लोकप्रिय कार्यक्रमको रूपमा चाहिँ ख्यातिप्राप्त कलाकारहरूलाई प्रयोग गरेर उनीहरूबाट चाहिँ मतदाता शिक्षाका सन्देशहरू रेडियो टेलिभिजनबाट प्रसारण गर्ने यसका अतिरिक्त सड़क नाटकहरू गर्ने लगायतका कुराहरू थप्यौं र त्यसको साथसाथै दोस्रो चरणमा के पनि गरियो भन्दा पछिल्ला मतदानको दिनभन्दा अगाडिका पछिल्ला तीन दिन जुन असार 14 गते चाहिँ हाम्रो दोस्रो चरणको निर्वाचन भएको थियो त्योभन्दा अगाडि 11, 12, 13 तीन दिन चाहिँ अनि तीन दिन चाहिँ हामीले प्रत्येक मतदान केन्द्रमा चाहिँ हामीले मतदाता शिक्षा स्वयंसेवकलाई खटाएर त्यहाँ उहाँहरूसँग नमुना मतपत्रमा भोट कसरी हाल्ने भन्ने सिकाउने साथसाथै भित्तामा टाँसिएका सक्कली मतपत्रबाट आफूले मत दिन चाहेको उम्मेद्वार र राजनीतिक दलको चिन्ह कहाँनिर कसरी छ त्योबारे यकिन भई पूर्व सुसूचित हुनको लागि चाहिँ सजिलो होस् भनेर त्यो थप व्यवस्था पनि गर्यो
र यसबाट दुई नम्बरमा पनि हामी यो गर्छौँ
निश्चित रूपमा हामीले दुई नम्बर त्यसलाई बढावा दिएकै छौं यसबाट चाहिँ पहिलोको दाँजमा दोस्रोमा धेरै सकारात्मक परिणाम आयो अब यो सुधार गर्ने कुरा कमी कमजोरी हुने कुराहरू हुन्छन् तर त्यसलाई हामीले स्वीकार गर्दै निर्वाचन आयोगको तर्फबाट त्यसलाई चाहिँ आएका पृष्ठपोषणलाई खुला हृदयले स्वीकार गर्दै त्यसलाई हटाउँदै अगाडि बढ्यौं र त्यो क्रमलाई हामीले प्रदेश नम्बर 3-2 चाहिँ चुनाव जुन असोज 2 गते हुने चुनावमा हामीले कार्यान्वयनमा लग्दैछौँ अहिले चाहिँ घर घरमा गाउँ टोलमा चाहिँ निर्वाचन शिक्षा परिचालित हुनुहुन्छ उहाँहरूसँग नमुना मतपत्र पर्चा पम्पलेटिङ पोस्टरहरू बोकेर जानुभएको छ साथसाथै भदौ 30, 31 र असोज 1 गते तीन दिन मतदान केन्द्रमा जाने सबै मतदाताहरू जो परिचय पत्र लिनको लागि एकचोटि मतदान केन्द्रमा पुग्नुहुन्छ उहाँहरू सबैलाई यदि मतदान गर्ने तरिका र बारे र अनि मतपत्रको चाहिँ ढाँचाबारे केही अस्पष्टता छ भने त्योबारे पनि स्पष्ट पारिदिनुको लागि चाहिँ हामीले निर्वाचन शिक्षा कार्यकर्ताहरू अथवा मतदाता शिक्षा स्वयंसेवकलाई हामीले मतदान केन्द्र परिचालित गर्छौँ र अहिले प्रदेश नम्बर 2 हाम्रो संस्थागत व्यवस्था अनुसार निर्वाचन शिक्षा अथवा मतदाता शिक्षा स्वयंसेवक परिचालित हुनुहुन्छ अनि हाम्रो सड़क नाटक त्यस्तै अन्तर्क्रिया कार्यक्रमहरू अनि रेडियो टेलिभिजन एफएमबाट स्थानीय भाषामा विशेष गरी मैथिली भोजपुरी भाषामा चाहिँ हामीले सन्देशहरू प्रवाह गरिरहेका छौँ साथसाथै राजनीतिक दलहरू पनि एकदम सघन रूपमा चाहिँ प्रचार प्रसारमा लाग्नुभएको छ हामीलाई लाग्छ यो चरणको निर्वाचनमा साबिकको भन्दा धेरै सकारात्मक चाहिँ परिणाम आउनेछ
भनेपछि यो पटकको चुनावको लागि पनि गाउँ गाउँमा मतदाता शिक्षा कार्यकर्ताहरू घर घर पुगिसक्नु भएको छ हामीले कस्ता कस्ता टुल्स बढी प्रयोग गरेका छौँ किनकि यो 2 नम्बर प्रदेशमा चाहिँ अलिकति शिक्षाको कोणबाट हेर्ने भने पनि अलिकति मतदाता साक्षरता चाहिँ राष्ट्रिय साक्षरतामा अलिक कम भएको र अलिकति लोकल भाषाको बढी चाहिँ प्रभुत्व भएको ठाउँ हो भोजपुरी मैथिली जस्ता भाषाहरूको बढी प्रभुत्व भएको चाहिँ क्षेत्र हो त्यसको लागि विशेष खालका पनि हामीले कार्यक्रम तय गरे होला
प्रदेशमा एकदमै महत्वपूर्ण प्रश्न सोध्नु 2 नम्बर प्रदेशको लागि चाहिँ हामीले के गर्यौँ भन्दा हामीले पहिला एक महिनाको लागि मतदाता शिक्षा स्वयंसेवकहरू निस्कार्त परिचालित गरिसकेका थियौं र पनि अब त्यहाँको विशेष परिस्थितिलाई मध्यनजर गर्दै हामीले थप 14 गतेबाट फेरि निर्वाचन शिक्षा कार्यकर्ता अथवा मतदाता शिक्षा स्वयंसेवकलाई फेरि हामीले भदौ 14 गतेदेखि परिचालित गर्यौं एउटा काम। दोस्रो कुरो उहाँहरूलाई चाहिने चाहिँ नयाँ तिथिमिति सहितको चाहिँ पोस्टर पर्चा पम्पलेटहरू पनि उहाँहरूसँग दिएर पठायौं, साथसाथै नयाँ छपाई गरेर हामीले नमुना मतपत्र पनि हामीले उहाँहरूलाई दिएर पठाएका छौं। त्यसको अतिरिक्त स्थानीय भाषालाई मध्यनजर गर्दै मैथिली र भोजपुरीमा हामीले प्रचार प्रसारका सामग्रीहरू प्रसारण गरेका छौँ। एफएमबाट, स्थानीय टेलिभिजनबाट, स्थानीय पत्र पत्रिका सबैलाई हामीले केन्द्रबाट बजेट पठाएर जिल्ला निर्वाचन कार्यालय र जिल्ला स्थित चाहिँ पत्रकार महासंघको संयोजकत्वमा चाहिँ वितरण त्यो रकम वितरण गर्ने गरी स्थानीय पत्र पत्रिकालाई दिएका छौँ। साथसाथै प्रदेश नम्बर 2 लागि नयाँ खालको तालिमका मोडालिटी पनि लयौं, जस्तै पोलिटिकल पार्टी युथहरूलाई हामीले अन्तर्क्रिया गर्यौं अथवा प्रशिक्षण कार्यक्रम गर्यौं, जहाँ निर्वाचन विधि र प्रक्रियाका साथसाथै सही मतदान गर्ने तरिका र निर्वाचन व्यवस्थापनलाई सहज बनाउनको लागि हुनुपर्ने आधारभूत ज्ञानका विषयमा पनि उहाँहरूलाई सँग एक दिन पूरै हामी छलफल अन्तर्क्रिया अथवा प्रशिक्षण कार्यक्रम गर्यौं भने मीडिया पर्सनहरू जो चाहिँ वातावरण बनाउन ठूलो भूमिका खेल्नुहुन्छ उहाँहरूलाई पनि 8 जिल्लाका चाहिँ जिल्ला स्थित चाहिँ मीडिया कर्मीहरू आम संचार कर्मीहरूलाई हामीले एक दिनको प्रशिक्षण कार्यक्रम पनि गर्यौं, जसले अहिले 2 प्रदेशको सहज वातावरण बनाउनलाई सहयोग पुगेको छ। अब अहिले त्यहाँ एक खालको चाहिँ चुनावी माहौल, चुनावी चार जस्तो स्थिति तपाईँ हामीले देख्न सक्छौ। यो सबै चाहिँ निर्वाचन आयोग तथा अन्य सरकारहरूको सबैको सामूहिक प्रयासको प्रतिफल।
सरले यति भने पनि निर्वाचन आयोगले ठूलो रकम खर्च गरेर चाहिँ आज शिक्षा कार्यक्रम सञ्चालन गरे पनि गुनासो तल मैदान जाँदा के भेटिन्छ भने राजनीतिक दल कार्यकर्ता चाहिँ हामीकोमा चाहिँ मतदाता शिक्षा आइपुग्दै आइपुगेन, हामीले चाहिँ जानकारी नै पाएनौँ, हामीलाई चाहिँ सिकाएन भनेपछि गुनासो चाहिँ अझ पनि भेटिन्छ कि हामीले त्यस्तो गुनासो पाउँछौँ।
यो गुनासो चासो आउनु चाहिँ एकदम स्वाभाविक छ, यो एउटा चेतनाको स्तर वृद्धि पनि हो। कमसेकम अहिले चाहिँ निर्वाचन आयोगले यसरी संस्थागत रूपमै निष्पक्ष तरिकाले शिक्षा दिनको लागि गाउँ गाउँ टोल टोल घर घरमा चाहिँ खटाएको छ भन्ने कुरा कमसेकम चाहिँ आम मतदाताहरू अथवा सरकारवालाहरू जानकार हुनुहुन्छ। हो, यदि चाहिँ यस्तै चाहिँ चासो र जिज्ञासा भइरह्यो भने हामीले खटाएका मतदाता शिक्षा स्वयंसेवक अथवा निर्वाचन शिक्षा कार्यकर्ता अझ बढी जागरूक र अझ बढी क्रियाशील भएर मतदाताको घर घरमा पुगेर इन्डिभिजुअल तरिकाले सिकाउनलाई उहाँहरूलाई पनि अझ बढी चाहिँ उत्साह र अझ बढी चाहिँ चनाखोपन चाहिँ वृद्धि हुनेछ भने निर्वाचन आयोगले मानेको छ र हामीले हरेक फोरममा हरेक प्रशिक्षण कार्यक्रममा भन्दै आएका छौँ कि हामी यति संख्यामा अझ उहाँहरूले पाउने रकमका कुराहरू समेत गरेर सुविधाका कुराहरू समेत उल्लेख गरेर कमसेकम जनताबाट उठेको ट्याक्स चाहिँ हामीले यसरी शिक्षामा खर्च गरेका छौँ र उहाँहरूको बारेमा तपाईँहरूले चाहिँ सोधी बुझी कहाँ पुग्नुभएको छ, कहाँ पुग्नुभएको छैन, कहाँ मतदाता शिक्षाको आवश्यकता छ, निर्वाचन आयोगले जनताबाट उठेको पैसा चाहिँ यसरी लगानी गरिरहेछ, त्यसको सदुपयोग हुनुपर्छ भनेर एउटा आम मतदाताबाट आम सरकार राख्ने चाहिँ व्यक्ति प्रबुद्ध वर्गबाट यदि वाचडगको रूपमा चाहिँ काम भइदियो भने पक्कै पनि यसले चाहिँ राम्रै नतिजा ल्याउँछ। यसरी चासो गुनासो आउनु स्वाभाविक छ र जहाँबाट जेन्युन खालका यस्तो गुनासो आएको छ तत्काल हामीले जिल्ला निर्वाचन कार्यालय फोन गरेर जिल्ला निर्वाचन अधिकारी मार्फत चाहिँ अनुगमन गराउने, कसैलाई सचेत गराउने काम चाहिँ पनि भइरहेको छ।
यो सँगसँगै आयोगले त्यति प्रयास गरेको थियो, राजनैतिक दलका स्थानीय कार्यकर्ता र जो उम्मेद्वारको पक्षमा भोट माग्दै हिँड्नुभएका कार्यकर्ताहरू उहाँहरूको भूमिका चाहिँ कस्तो हुन्छ? उहाँहरूले एक खालको भोट त माग्नुहुन्छ तर यसरी भोट हाल्नुपर्छ भन्ने कुरा चाहिँ नसिकाएको भन्ने सुनिन्छ, उहाँहरूको चाहिँ भूमिका कस्तो हुन्छ?
अब रानी दलका कार्यकर्ताहरूले त आफ्नो दललाई आफ्नो पार्टीको उम्मेद्वारले मा मात्रै भोट पाउने, अन्यत्र गएमा अन्य तरिकाले पनि कुराहरू राखिदिन सक्नुहुन्छ अथवा उहाँहरूको लक्ष्य भनेको आफ्नो पक्षमा बढी भोट पार्ने नै हुन्छ। त्यो शिक्षा त्यही दिशामा केन्द्रित हुन्छ, भोट यसरी नै हाल्नुपर्छ, अन्यथा चाहिँ बिग्रिन सक्छ पनि भनिदिन सक्नुहुन्छ। तर निर्वाचन आयोगबाट खटिएका चाहिँ निर्वाचन शिक्षा कार्यकर्ता अथवा स्वयंसेवक निष्पक्ष तरिकाले यसरी हाल्दा ठिक हुन्छ, यसरी हाल्दा बेठिक हुन्छ भनेर सम्भाव्य सबै उपायहरू सहितको मतदान तरिका चाहिँ सिकाउनुहुन्छ। फरक यो हो, फरक यो छ। त्यसैले निर्वाचन आयोगले चाहिँ आफैले किन चाहिँ यो निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवक हटाए भन्ने कुरा पनि यही नै हो महत्वपूर्ण विषय।
अलिकति यो आचार संहिताको बारेमा पनि कुरा गरौँ। आचार संहिता कार्यान्वयनमा निर्वाचन आयोग पछिल्लो समय अलिक कडाईका साथ चाहिँ प्रस्तुत भएको हामीले अनुभूति गरिरहेछौँ। आचार संहिता उल्लङ्घनका घटनाहरू चाहिँ अलिकति रोकिने हो कि भन्ने स्थिति छ। आयोगले यही स्थितिमा कार्यान्वयन गर्दै जान्छ कि के होला?
यो एकदमै यो सान्दर्भिक प्रश्न छ। अब निर्वाचन आयोगले त सदैव एम्पायरको भूमिका, निष्पक्ष रेफ्रीको भूमिका निर्वाह गर्नुपर्छ र निर्वाचन आयोगको व्यवहार, कर्मचारी तन्त्रको व्यवहार, सुरक्षाकर्मीको व्यवहार, विशेष त सरकारी मिडियाको व्यवहारबाट यो निर्वाचन कति फेयर छ अथवा कति चाहिँ निष्पक्ष छ भन्ने कुरा झल्किन्छ। निर्वाचन आयोग सदैव यो कुरामा प्रयत्नशील छ र यसका अतिरिक्त यो कुरा पनि भन्नै पर्छ कि निर्वाचन फेयर गराउने संस्थाले फेयर गरेर मात्र हुँदैन, यसलाई फ्री फेयर र क्रेडिबल बनाउनलाई फ्री भन्ने शब्द जुन छ यो चाहिँ निर्वाचन आयोगले मात्रै गरेर हुँदैन। यो फ्री हुनको लागि चाहिँ अन्य सरकारवालाहरू, राजनीतिक दल, उम्मेद्वार, समर्थकहरू, आम मतदाता नै पर्न सक्छ, सञ्चार माध्यमहरूले एकले अर्को विचारलाई कति सम्मान गर्छन् त्यो फन्डामेन्टल राइट अथवा फ्रिडमसँग सम्बन्धित छ। कतैतिर मत हालेकै आधारमा कसैलाई पछि चाहिँ आश्रय त्रासको वातावरण बन्छ कि बन्दैन, यस्ता कुरा उन्मुक्तिको वातावरण बनाउनको लागि त निर्वाचन आयोगभन्दा बाहिरका चाहिँ एक्टर्सहरू, स्टेक होल्डरहरूको भूमिका हुन्छ। यदि सबैले स्वतन्त्र तरिकाले विचार अभिव्यक्त गर्न, सङ्घ संगठन गर्न, जुलुस नारा गर्न अथवा आफ्ना कार्यक्रम गर्न, आफूलाई लागेको ठाउँमा मतदान गर्ने उन्मुक्तिको वातावरण छ भने त्यो इलेक्सनलाई फ्री इलेक्सन भनिन्छ। त्यसै कारणले फ्री जुन भन्न त हामी भन्छौँ तर फ्री भन्ने शब्द हुनुको लागि त निर्वाचन आयोगभन्दा अरू पक्षतिर गएर प्रश्न सोधिनु रहेछ नि। यदि दलले गर्ने व्यवहार फरक छ अहिले मैले भनेको भन्दा, उम्मेद्वारले गर्ने व्यवहार फरक छ अथवा समर्थकले गर्ने व्यवहार फरक छ भने त त्यो इलेक्सन त फ्री हुनबाट त अलिकति कता कता तल पर्यो नि, त्यसैले फ्री हुन्छ। अब यी दुईटै कुरा, यो सरकारवालाहरूको भूमिका कति चाहिँ फ्री गराउने खालको छ र निर्वाचन सञ्चालन गर्ने निकायहरूको चाहिँ भूमिका कति फेयरनेस छ, यी दुईटै कुरा हेरेपछि अनि चाहिँ तेस्रो पक्ष भनेको पर्यवेक्षकहरू, मिडियाले हेरिराखेका हुन्छ, जसले गर्दा आहा भन्ने निर्वाचन भयो, निर्वाचनको पवित्रता शुद्धता बढ्दै गयो भने त्यो निर्वाचन अझ बढी स्वीकार्य, अझ बढी राम्रो, अझ बढी जेन्युन भन्ने चाहिँ प्रमाणित हुन्छ। यसले चाहिँ निर्वाचनको गरिमा बढाउँछ। यो सबैमा हामी सबै लाग्नुपर्छ। यसले लोकतन्त्रलाई सुदृढ गर्छ। हामीले खोजेको चाहिँ सुशासन प्राप्तिको दिशामा त लक्षित हुन्छ। त्यसैले फ्री फेयर र क्रेडिबलमा कसको कति प्रतिशत भूमिका हुन्छ भन्ने कुरा यदि सबैले बुझिदियौँ भने निर्वाचन आयोग यो कडाई पनि गर्नु पर्दैन थियो। दलहरू यदि आत्मअनुशासन बस्दिनु भयो, एउटा सीमा उहाँहरूले नै बनाएको ऐन नियम हो, उहाँहरूले बनाएको ऐन नियमलाई हामीले लागू गर्नलाई हामीले लट्ठी लिएर हिँड्नुपर्ने होइन, अथवा लट्ठी त नभनौँ एउटा एम्पायरले चाहिँ सिटी फुक्नुपर्ने स्थिति नहुनुपर्ने हो। त्यसैले उहाँहरू आफ्नो सीमामा बस्दिनु हो भने आचार संहिता पालना हुन्छ, कम खर्चिलो चुनाव हुन्छ, भोलिका दिनमा चाहिँ त्यसले ल्याउने दुष्परिणामबाट रोकिन्छ, जसले गर्दा समग्र परिणाम चाहिँ राम्रो आउँछ।
तपाईँले यसो भन्दा पनि निर्वाचन आयोग चाहिँ अलिकति सरकारलाई चाहिँ सरकार मैत्री भएर सरकारको आचार संहिता उल्लङ्घनका घटनाप्रति चाहिँ अलिकति चासो नदिएको हो भन्ने एक गुनासो सञ्चार माध्यम र विशेष गरी विपक्षीबाट चाहिँ यस्तो धारणाहरू पनि आइरहेका छन्।
अब यो कुरा जुन प्रश्न छ यसमा म त स्वीकार गर्दिन, किनकि अब निर्वाचन आयोगले पनि सरकारले मागेका कुराहरू अथवा सरकारले आफ्नो सुविधाको लागि भनेका कुराहरूमा निर्वाचन आयोगले आफ्नो अडान राखेको छ। सरुवा कुराहरू हरेक कुराहरूमा सरकारले चाहिँ गर्न खोजेका कुरा निर्वाचन आयोगले रोक लगाएको छ। साथसाथै अब यदि चाहिँ सरकारलाई छुट्टै दिएको भए त कति मन्त्री जस्ता पदाधिकारीहरू अझै उद्घाटन समारोह कतिमा सहभागी हुनुहुन्थ्यो होला, त्यो कुरा पूर्णतः रोकेको छ। त्यसैले यो कुरामा चाहिँ त्यति सत्यता जस्तो लाग्दैन।
हामी कार्यक्रम अन्त्यतिर पनि आइपुग्यौँ, यो अलिकति स्थानीय तहको चुनावमा चाहिँ हामीले 7 ठाउँमा भोट गर्नुपर्छ, त्यो कसरी भोट गर्ने अलिअलि बारेमा बताइदिनु।
अब यो एकदमै कसरी सही मतदान गर्ने यो चुरो कुरो हो, किनकि प्रत्येक मतदाताले आफू पहिले नै परिस्थिति 2 गते असोज 2 गते जुन मतदान गरिन्छ त्योभन्दा अगाडि नै अघिल्लो दिन कम्तीमा अघिल्लो दिन नै मैले यहाँनिर यसरी भोट हाल्छु भनेर यकिन हुनु पर्यो। नम्बर 1 मतपत्रको ढाँचा कत्रो छ भनेर मोटामोटी हामीले नमुना मतपत्र देखाएका छौँ, ठूलो साइजको छ, मतपत्रको दुवै खण्डमा चिन्हहरू छापिया छन्, दायाँ खण्ड र बायाँ खण्ड छ, र दायाँ खण्ड र बायाँ खण्डको सबैभन्दा देब्रेपट्टिको पहिलो ठाडो कोलम अध्यक्ष अथवा प्रमुखको हो, यो 2 कोठामध्ये कुनै एक चिन्हमा छापान्नु पर्यो, किनकि हामीले एकजना अध्यक्ष अथवा प्रमुखको लागि मत दिने हो। त्यसै दोस्रो मतपत्रको दुईवटै खण्डको दोस्रो ठाडो कोलम उपाध्यक्ष अथवा उपप्रमुखको हो, त्यहाँ पनि हामीले एउटा चिन्हमा स्वस्ति छाप हान्नुपर्छ। त्यसै गरी मतपत्रको दुवै खण्डको तेस्रो चाहिँ ठाडो कोलम चाहिँ वडाध्यक्षको, त्यसमा एक छाप लाउने, चौथो ठाडो दुवै तर्फको चाहिँ चौथो ठाडो कोलम भनेको महिला वडा सदस्य,
कुन पार्टीको लागि
5 ठाडो लाइन दलित महिला वडा सदस्य हो, यहाँसँग हामीले एक कोठामा के अरे एउटा ठाडो कोलममा एक मात्रै मत हाल्नु पर्दछ। अब त्यसपछिको मोटो धर्सो भन्दा यतापट्टिको 2 कोठा ठाडो कोलम छन्, त्यसमा चाहिँ त्यसलाई हामी छैटौँ मतपत्र भन्छौँ। यो छैटौँ मतपत्र अथवा मतपत्रको दुवै खण्डको दायाँपट्टिका अन्तिम पाठका 2 कोलममध्ये कुनै 2 कोठामा मैले
भने
हो अन्य 2 सदस्यहरू प्रत्येक वडाबाट छानिने 2 सदस्यको लागि हो, त्यहाँ कुनै 2 कोठामा भनेको छ, कुनै 2 कोठामा चाहिँ हामीले स्वस्तिक छाप हान्नुपर्छ, कुनै 2 कोठामा छुट्टा छुट्टै स्वस्तिक छाप हान्नु पर्यो, 1-1 छाप अब यो अघिल्लो कोलमको तलमाथि पनि हुनसक्छ अथवा पछिल्लो कोलमको तलमाथि पनि हुनसक्छ, एउटा अघिल्लो कोलम एउटा पछिल्लो कोलममा हान्न पनि सकिन्छ। मैले भने कि एनी टू रुममा कुनै 2 कोठामा हान्ने हो, र मतगणना गर्दा पनि त्यहाँ सबै भोट पाएका उम्मेद्वारहरूमध्ये सबैभन्दा बढी ल्याउने र त्यसपछि दोस्रो बढी ल्याउने कोठाका चाहिँ उम्मेद्वारहरू विजयी हुन्छन्।
यसलाई सजिलो गरी बुझ्दा चाहिँ अघिल्ला रोहरू 5 चाहिँ एक ठाउँमा मात्रै छाप लगाउनु पर्यो, पछिल्लो 2 चाहिँ सिधा सिधा लगाए पनि छड्क लगाए पनि भयो, जताबाट लगाए पनि भयो, तर 2 मध्ये 2 लगाउनु पर्यो,
2 कोठामा स्वस्तिक छाप हान्नु पर्थ्यो। त्यो
उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अरियाल। आजको कार्यक्रममा हामीले 2 नम्बर प्रदेशमा असोज 2 गते हुने चुनावका लागि मतदाता शिक्षा कार्यक्रमको अवस्थाबारे छलफल गर्यौं। यो छलफलसँगै हामी कार्यक्रम बदलिलो नेपालको आजको अंकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिलो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।